مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کے پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں مبشر علی زیدی۔ ہمارے پروڈیوسر ہیں سید اسفر امام اور کنٹرول روم انجینئر ہیں پیٹ ہنڈلے۔ دوستو، اظہار کی آزادی کو مہذب معاشرے کی پہلی نشانی سمجھا جاتا ہے۔ امریکہ کے آئین میں کانگریس کو اس بات کا پابند کیا گیا ہے کہ وہ اظہار کی آزادی کے خلاف کوئی قانون نہیں بنائے گی، لیکن 21ویں صدی میں جسے انسان کی ترقی کی معراج قرار دیا جاتا ہے، اب بھی دنیا بھر میں صحافیوں کو، میڈیا کو مشکلات کا سامنا ہے اور ان پر حملے کیے جاتے ہیں اور حکومتیں انہیں ان پر جبر کا دباؤ کو بطور ہتھیار استعمال کرتی ہیں۔ دسمبر 2018 تک کے اعداد و شمار کے مطابق پوری دنیا میں 250 سے زیادہ صحافی جیلوں میں تھے، جبکہ اس سال اب تک 10 صحافیوں کو قتل کیا جا چکا ہے۔ ہم جاننا چاہتے ہیں کہ مختلف ملکوں میں، دنیا کے مختلف خطوں میں صحافیوں کو کیا مشکلات درپیش ہیں، اور ظاہر ہے ہم پاکستان کا بھی ذکر کریں گے جہاں کے صحافی 70 سال سے مختلف مسائل، مشکلات، حملے برداشت کر رہے ہیں اور آج بھی کوئی صورتحال تسلی بخش نہیں ہے۔ تو ہم نے سب سے پہلے جمہوریت کے مادر وطن برطانیہ سے مشہور بی بی سی کے صحافی، دانشور، استاد، تجزیہ کا جناب شفیع نقی جامعی کو زحمت دی ہے کہ وہ ہمیں جوائن کریں، اور ہم ان سے پوچھیں گے کہ سر یہ بتائیں کہ برطانیہ میں جرنلزم کیسے کی جاتی ہے، کیا وہاں ظاہر ہے ہم توقع کر سکتے ہیں کہ مکمل آزادی ہوگی اظہار کی اور پریس پہ کوئی قدغن نہیں ہوگی، تو وہاں پر کیا حالات ہیں اور وہ دنیا کے لیے کیسے قابل تقلید ہیں؟
مبشر صاحب، آداب، میں شفیع بات کر رہا ہوں آپ سے، کوئی بہت ہزاروں میل دور سے میں برطانیہ سے آپ سے بات کر رہا ہوں، جو تمیز آپ نے باندھ دی ہے نا،
جی جی،
اس کے بعد میری اب میں اس کو سمیٹنے کی کوشش کرتا ہوں۔ دیکھیں، برطانیہ مادر جمہوریت ہے، برطانیہ میں آزادی صحافت ہے، اظہار رائے کی آزادی ہے، یہاں لوگ بولتے ہیں، ہاں بالکل بولتے ہیں، عبارت لکھتے ہیں، ہاں جی لکھتے ہیں، قدغنیں بظاہر نہیں ہیں، لیکن یہ تھانے والی پولیس اور ٹرک کے ڈرائیوروں والا حساب کتاب ہے، یہ سارے کے سارے دور کے ڈھول ہیں جو بہت سہانے لگتے ہیں۔ برطانیہ میں آپ کو جو اچھی چیزیں ملیں گی نا سر، وہ یہ ہیں کہ آپ جو لکھیں، جو بولیں، اس کو آپ ڈیفینڈ کر سکیں، جو آپ کہنا چاہیں آپ کہہ سکتے ہیں، بشرطے کہ وہ صداقت پر مبنی ہو، بشرطے کہ وہ حقائق پر مبنی ہو، بشرطے کہ وہ ثبوت پر مبنی ہو، یہ بنیادی اصول ہیں۔ جو آپ نہیں کہہ سکتے وہ ہیٹ سپیچ آپ نہیں کر سکتے، نہ نفرت پر اشتعال پھیلا سکتے ہیں، نہ اس پر لکھ سکتے ہیں۔
یہ تو اچھی بات،
اگر آپ کریں گے تو آپ کی گردن سمیلے مڈی پہ رکھی ہوئی ہے۔ اس کو میں آسان سے آسان کرنے کی کوشش کرتا ہوں۔ جو بات جس انداز سے ادب و احترام کے ساتھ آپ اپنے گھر میں والدین کے سامنے، بچوں کے سامنے، بچوں سے بڑے بچوں کے سامنے کہہ سکتے ہیں، خواتین کے سامنے، وہ زبان آپ استعمال کر سکتے ہیں، اس لیول سے آپ نیچے اتر رہی ہیں کہ آپ مارے گئے، اس سطح کو آپ نے چھوڑا نہیں کہ آپ پکڑے گئے۔ یہ میں آپ کو سب بیسک جرنلزم کے وہ ہلکے سے ٹچ بتا رہا ہوں جو یہاں پر فالو کیے جاتے ہیں برطانیہ میں۔ اور میں اس سب مزید کر سکتا ہوں کہ بعض یہاں پر جو سینسرشپ ہے وہ خود ساختہ ہے۔ بہت ساری چیزیں جس ادارے سے میں منسلک رہا ہوں، بی بی سی کے اپنے نارمز ہیں، صحافتی ذمہ داریاں ہیں، صحافتی آداب ہیں، اور وہ بیسک جو ہیں وہ انہی رولز کے اوپر مبنی ہیں جو کہ بنا دیے گئے ہیں، اور یہاں پر ان کا پالن کیا جاتا ہے، انہی کی احتیاط برتی جاتی ہے، انہی پر کام کیا جاتا ہے۔ مثلا آپ جھوٹ نہیں بولیں گے، آپ بیلنس رکھیں گے، تو بی بی سی کے اصول ہیں جو ریفلیکٹ کرتے ہیں برطانوی قانون کو، جھوٹ نہیں بولیں گے، توازن رکھیں گے، اعتدال رکھیں گے، آپ کی حس جو ہے وہ کام کرے گی، اس کو آپ ناکارہ نہیں ہونے دیں گے۔ مثلاً آپ جو غلیظ زبان استعمال ہوتے ہیں نا بعض ملکوں میں بعضوں کے لیے، وہ آپ یہاں نہیں کر سکتے، کیا نہیں कि आप मारे गए, मुड्डी पे गर्दन आ जाती है, आदमी को पता नहीं चलता आधे घंटे में वो कितनी मरतबा नीलाम हो चुका है
जी।
ये है बेसिक्स यहाँ के,
अच्छी
तो वैसे तो है लेकिन टेबलॉइड में आता है, कस के आता है, वहां पर जो मसालेदार खबरें आती हैं और जो आता है वहां आपको मिलेगा कौन किसके साथ भाग गया
जी।
किसने कहां पर रेप किया, किसने कहां पर ड्रग इस्तेमाल की, ये सब उन जो गैर सतही अखबार है वहां आपको मिलेगा, वही इनके सोशल मीडिया में भी मिलेगा, लेकिन उससे पकड़ बड़ी तगड़ी है।
अच्छा, मेरा ख्याल है कि हमारे रابطہ शायद मुनक़ता हुआ है, हम दोबारा फ़ोन लाइन लाने की कोशिश करते हैं जनाब शफी नकी जामी साहब को। वो हमें बता रहे थे कि बरतानिया में क्या नॉर्म्स हैं जर्नलिज्म के लिए, वहाँ पर कोई झूठ नहीं बोल सकता, किसी पर इल्ज़ाम तराशी बग़ैर सबूत के नहीं कर सकता, जैसा कि हम अपने मुल्क की बात कर सकते हैं, पाकिस्तान की बात कर सकते हैं कि वहाँ पर ऐसा कर लिया जाता है कि इल्ज़ाम की सियासत की तरह इल्ज़ाम की सहाफत भी देखने को मिलती है और लोग झूठे इल्ज़ाम भी बाज़ औक़ात लगा देते हैं, लेकिन बरतानिया में ऐसा नहीं कर सकता। ज़ाहिर है एक महज़ब माशरे में, तरक्की याफ़्ता मुल्क में ऐसे काम नहीं किए जा सकते, ऐसी बातें नहीं की जा सकती जिसका किसी के पास सबूत ना हो, और झूठ नहीं बोला जा सकता। तवाज़ुन बरकरार रखना बहुत ज़रूरी है, इतदाल से काम लेना पड़ता है, लेकिन ज़ाहिर है पूरी दुनिया में ऐसा नहीं होता। जी सर, आप हमारी लाइन ड्रॉप हो गई थी, फरमाइए आप कुछ कह रहे थे। अच्छा, हमें 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 ये बताएं कि क्या बरतानिया में मलका मुअज्जमा को और वजीर आजम को या आर्मी चीफ को कोई शख्स मीडिया में या सरेआम क्या बुरा भला कह सकता है, या उसे फौरन से पकड़ लिया जाता है, गिरफ्तार कर लिया जाता है, गायब हो जाता है, या उसे मुकदमा चलाया जाता है?
समझ लें इसको, समझ लें, आप किसके बारे में कहना चाहें कह सकते हैं, आप बरतानिया के बारे में कहना चाहें आप कह सकते हैं, लेकिन जो आप कह रहे हैं आपको पता होना चाहिए आप क्या कह रहे हैं। आप आर्मी चीफ के बारे में कह सकते हैं, वजीर आजम के बारे में जो चाहें आप कह सकते हैं, लेकिन आपको पता आप क्या कह रहे हैं। अगर आप इल्जाम लगा रहे हैं तो जरा सोच समझ करके हलो, सबूत है आपके पास तो करें। हाँ, अगर भौंकना है, सुने मैं एक लफ्ज कह रहा हूँ, भौंकना है तो उसके भी यहाँ पर एक पार्क है, उसका नाम है हाइड पार्क, वहाँ पर एक कॉर्नर है, उसको कहते हैं स्पीकर्स कॉर्नर, वहाँ आप जाकर के मदरजाद मुगलजाद में दो आम की पेटियों पे ऊपर खड़े हो जाएं, जो जो आपको बकना है, जो जो आपको भौंकना है मौके, आप दिल की भड़ास निकाल लें, ना आपके यहाँ पर इस्लाम नाफिज कर देंगे बरतानिया में, सोशलिज्म लेकर के आ जाकर जो करें वहाँ तो आप कर सकते हैं, वो एक इजाजत है, वाकई इजाजत है। जैसे मैंने ऑफिस में अफसरान के खिलाफ बर्हास निकालने के लिए एक बड़ा दगाव तकिया लगा दिया जाता है ना, जिसमें मुक्के चलाओ ये सोच करके बॉस को मार रहे हो, ये इसी तरीके का कॉर्नर है हाइड पार्क में, वहां जाकर के कहीं आपको जो कुछ कहना है। लेकिन ओपन एरिया में अखबार में आप जहाँ जो कुछ कह रहे हैं आपको बड़े ठोस सबूत होने चाहिए, और अगर वो नहीं है तो आप मारे जाएंगे, मैं आपको इतना इख्तसार में तक ये बता सकता हूँ।
अच्छा, अब ये बाकी यूरोप की बात हम करते हैं, जैसे रूस के बारे में कहा जाता है कि वहाँ पे ज़ाहिर आज़ादी नहीं है, इस तरह यूरोप के भी शायद मग़रबी यूरोप में काफ़ी आज़ादी होगी, मशरक़ी यूरोप में पता नहीं, क्योंकि अब वो आयरन कर्टेन के बाद उन्होंने कितनी आज़ादी का मुनासिब इस्तेमाल किया है या नहीं किया। लेकिन एक बात जो पाकिस्तान में बहुत ज़्यादा की जाती है कि हम होलोकॉस्ट के ख़िलाफ़ कोई बात नहीं लिख सकते यूरोप में, या लोग गलत तौर पे अमेरिका को कहते हैं, लेकिन ज़ाहिर लोग यहाँ पर भी उसके बारे में लिख सकते हैं, तो ये बताएं कि क्या ये ज़ाहिर पाबंदियाँ सेल्फ सेंसरशिप है या कानून के तहत है या नॉर्म्स हैं, ये क्या है?
देखें, कुछ तो कानून के तहत है, कुछ जो है वो साख्ता है, दोनों है, मिला जुला रुझान है। मगरबी यूरोप जिसको कहते थे, ठीक है, उसमें तो बहुत आजादी है, मैं जो बात कह रहा हूँ मगरबी यूरोप, उसमें जर्मनी, फ्रांस, इटली, ये ले लें मगरबी यूरोप, मशरकी यूरोप, हाँ हॉलैंड, लेकिन मशरकी यूरोप में जो रूस के जेर असर रियासतें थी, लेकिन जैसे सोवियत यूनियन टूटा है और उसके बाद वाली रियासतें आई हैं इसके अंदर, यूरोपीय यूनियन का हिस्सा बनी, वहाँ का जोग्राफी जरा दूसरा है, वहाँ का सहाफत का मैदान बहुत दूसरा है, वहाँ पर अभी किलों खुला मामला नहीं है, और खासतौर पर अगर रूस में, मैंने रूस देखा नहीं है बाय द वे, लेकिन रूस को मैंने पढ़ा है, रूस के लोगों से मेरी मुलाकातें हैं, मैं रूसी साथियों के साथ बैठता हूँ और मेरी उनसे बातचीत होती है, वो खुद बताते हैं कि यार बात सुनो, वहाँ हम लोग उसको क्या कहते हैं क्वेश्चन वगैरह हम लोग कहते हैं कि बड़ा ये है वो तकरीबन सही है वहाँ गोले मारे जाते हैं वहाँ गस्तापो से लेकर के दूसरी जो ऑर्गेनाइजेशन है ना वो बात चुनेगी एशिया के ममालिक की तरह बिल्कुल साय की तरह आपसे चिमटी रखी आप बोलेंगे कि मारे गए आपके ऊपर यानी बिल्कुल मुझे तो कहने में कोई झिझक नहीं कि चीन वाला हिसाब किताब है बल्कि सिंकियांग वाला हिसाब किताब है जहाँ पर मुसलमानों को और मुसलमानों को या मजहबी दूसरे कादत वगैरह उन बिरादरियों को तरबियत फराहम की जा रही है क्या किया जा रहा है कैमरे लगे हुए आपकी निगरानी हो रही है और घर के अंदर सिक्योरिटी ऑफिसर बैठा हुआ है वही हाल तकरीबन मशरकी यूरोप की रियासतों में और वहाँ ये चलता है तो मगरबी यूरोप तो फिर भी है आपको आजादी लेकिन मशरकी यूरोप तो वो नहीं है।
अच्छा अब हम पाकिस्तान की बात करते हैं ज़ाहिर है आपने ज़िंदगी भर जो भी सहाफ़त की है वो अगर इंग्लैंड में बैठ के भी की है तो उसका यानी जैसे रज़ा अली आबदी साहब कहते हैं कि मुसल्ला जो हम बिछाते हैं तो उसका रुख पाकिस्तानी की तरफ होता है यानी हमारी सहाफ़त का हमारे अदब का तो पाकिस्तान की जो इस वक्त की सूरत हाल है हम मतलब माजी की बात नहीं करते लेकिन जो आज की सूरत हाल है वो इंग्लैंड में बैठ के पाकिस्तान के लिए सहाफ़त करना वो कितना आसान है कितना मुश्किल है क्या दुश्वारियों का सामना करना पड़ता है कैसी सेंसरशिप या सेल्फ सेंसरशिप है उस बारे में बताएं
यार मुबशर आप तो बहुत ही तालिबान हैं आप एक सवाल तो नहीं करते एक सवाल के अंदर आपने रोज पाल रखे हो
अच्छा
हर एक का जवाब देने ना किसी का खतला होगा पाकिस्तान की तरफ
जी
मेरा पिछला तो उसकी तरफ अक्सर पाकिस्तान की तरफ कुछ नहीं लेकिन जिस तक मैं देख रहा होता हूँ पाकिस्तान के हालात आजकल अगर मैं उनसे मुआवजा करूँ आज के हालात का तो सर मैं खासी उम्र का हो चुका हूँ 60 साल पर आ चुका हूँ मैंने इससे हाँ ये है माशाल्लाह अगर अल्लाह चाहे तो और मेरे ख्याल है अभी उसने मेरी लंबी उम्र लिखी हुई है इंशाल्लाह इससे कि मुझे अभी कुछ काम करके जाए तो पाकिस्तान के जो हालात मैंने देखे स्कूल कॉलेज यूनिवर्सिटी के जमाने से अब तक के इतना सुनो मैं क्या कह रहा हूँ इतना बुरा दौर इतनी बुरी सेंसरशिप इतना बुरा गला घोटना मैंने इससे पहले नहीं देखा था ज़ियाउलहक महरूम के मैं महरूम भी कह रहा हूँ महरूम तो है ना वो उनके दौरे में उनके दौर में कोड़े पड़ते थे वो दौर भी मैंने देखा मैंने सिविल डिक्टेटरशिप भी देखी मतलब जुल्फ़िकार अली भुट्टो साहब की उसके बाद मैंने इन तीनों चारों आमिरों को देखा जिनको न आईन तोड़ने का हक था न पाकिस्तान पर हुकूमत करने का हक था और जिस तरीके से ये मेरे अल्फाज है जिस तरीके से इन्होंने मुल्क को नुकसान पहुंचाया है दानिस्तान न दानिस्तान इस पर मैं अभी फैसला नहीं कर रहा लेकिन उसके तो मैं मवाज लिख रहा हूँ ऐसा गलत दौर गैर मराई सेंसरशिप का गैर मराई माशाल्लाह का गैर मराई का मतलब होता है जो नजर दिखाई देना मराई मफूल हो गया तो इतना बुरा दौर मैंने पहले नहीं देखा था मुझे तो शाबाश देनी पड़ती है उन लोगों को जो पाकिस्तान में रहते हुए कलम उठाते हैं बात करते हैं काम करते हैं वो और उनके खानदान हमेशा छुरी की नोक पर बंदूक की गोली की नाक पर रहते हैं उसके बावजूद वो काम करते रहते शाबाश है लोगों की हिम्मत को जो इस वक्त है दौर मैंने इतना सख्त दौर पाकिस्तान पे कभी नहीं देखा था अच्छा अब जो बदतमीजी बेहूदगी और इंतहाई निचले लेवल की जो बातें आ रही होती दिल दुखता है उनको देख करके दिल दुखता है उनको पढ़ करके दिल दुखता है उनको सुन करके तो पाकिस्तान के बारे में यहाँ से बैठ करके लिखना आसान है पाकिस्तान के बारे में पाकिस्तान में बैठ करके लिखना सलाना उन लोगों को जो लिख रहे हैं मैं तो पढ़ता रहता हूँ देखता रहता हूँ हिम्मत है भाई उन लोगों की अब मैं आपकी तारीफ नहीं करना चाह रहा आप इस सौ लफ्जों में कहानी समेटा करते गए क्या ही करते हैं जो भी कुछ की आपके तो कई किताबें आ गई ना उस टॉपिक पर तो आप मुझसे ऐसा नादान मन करके सवाल कर रहे जैसे आपको खुद नहीं पता सब तो नहीं, पता है उस सम्मान में आप भी तो देख चुके हैं कि कौन कौन नंगे बैठे हैं ना
जी अब लेकिन अब जाहिर है आपकी तरह मैं भी बाहर हूँ ना तो इसलिए अब मुझे वहाँ की सिचुएशन नहीं पता और मेरी नस्बत जाहिर है आपका वहाँ पे ज्यादा गहरा रबता है या आप वहाँ जाते रहते हैं तो अब आखिरी सवाल ये बस हमें कोई उम्मीद दिलाएं कि ये सूरत हाल कब तक खत्म होने की उम्मीद है कब मामला ठीक हो जाएंगे
देखिए अभी और खराब होंगे بہتر ہونے کی کب سے امید, پتہ نہیں آپ کہاں بیٹھے ہیں, کس کام سے دبئی کے برج خلیفہ کے ادھر آپ کہاں سے دنیا کو دیکھ رہے ہیں, ابھی رک جائیں آپ. یہ اللہ ہم کو بچائے ان حالات سے جو اور خراب ہوں گے سر, جو مجھ کو حالات دکھائی دے رہے ہیں. اس کے بعد بہتری آئے گی سر, بہتری آئے گی جب تک ایجوکیشن پھیلے گی, اس سے بہتری آئے گی جب سر آئین کی پاسداری شروع ہوگی, اس پر بہتری آئے گی کہ یہ لوٹ کھسوٹ ہے نا, چوری ہے چکاری, ہاں وہ سیاستدان ہو, ہاں وہ منتخب نمائندہ ہو یا غیر منتخب نمائندہ, جب تک یہ درست نہیں ہوں گے معاملات ٹھیک نہیں ہوں گے. تو اس پہ درست ہونے سے پہلے میں حالات کو خراب ہوتا دیکھ رہا ہوں, میں تو کوئی جھوٹی امید دلانے کے چکر میں نہیں, کچھ بالکل نہیں, ابھی ان کو اور خراب ہونا ہے. اس کے بعد جب عوام اقتدار سنبھالیں گے, سنے میں کیا کہہ رہا ہوں, جب عوام اقتدار سنبھالیں گے
تو انقلاب کی بات کر رہے ہیں.
ابھی اقتدار عوام کے پاس ہے ہی نہیں, پتہ نہیں جب کس جھونک میں.
ٹھیک ہے سر, بہت شکریہ, بہت شکریہ اپنے قیمتی خیالات سے ہمیں آگاہ کرنے کے لیے, ہمیں اپنا قیمتی وقت دینے کے لیے. میں بہت آپ کا شکر گزار ہوں, احسان مند ہوں. یہاں ہم ایک مختصر سا بریک لیں گے اور اس کے بعد پھر آ کر ہم اور ملکوں کا جائزہ لیں گے اور پاکستان پر بھی ایک نظر دوبارہ ڈالیں گے. ایک چھوٹا سا بریک.
اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
ویلکم بیک. ہم بات کر رہے ہیں دنیا بھر میں میڈیا کو جو آزادی حاصل ہے یا اسے مسائل درپیش ہیں, اس بارے میں ہم گفتگو کر رہے ہیں. اور اس سے پہلے ہم شفیع نقی جامعی صاحب سے بات کر رہے تھے, جنہوں نے ہمیں برطانیہ سے جوائن کیا تھا. وہ ہمیں بتا رہے تھے کہ وہاں پر کیا نارمز ہیں, اور ظاہر ہے جو مسائل تو خیر ہر جگہ پر ہوتے ہیں, لیکن وہاں کی صورتحال مہذب ممالک کی دوسروں کے لیے قابل تقلید ہے. پاکستان کے بارے میں بھی تھوڑی سی ہم نے بات کی کہ یہاں پر کن مشکلات کا سامنا ہے. ہمیں بھارت سے ادتیہ راجکول نے جوائن کیا, جو ایڈیٹر ہیں, بی ٹی وی آئی کے سینئر صحافی ہیں, مختلف اداروں میں کام کر چکے ہیں. بہت شکریہ ادتیہ ہمیں جوائن کرنے کے لیے. انڈیا کا ریکارڈ تو بہتر ہے پریس فریڈم کے معاملات میں, لیکن آپ ہمیں بتائیں, آپ ایک صحافی کے طور پہ, ظاہر صحافیوں کو مشکلات کا سامنا تو ہوتا ہے, میڈیا کو مسائل تو ہوتے ہیں, ایک عمومی صورتحال بتائیں کہ بھارت میں صحافی جو کہنا چاہتے ہیں وہ کہہ سکتے ہیں, جو لکھنا چاہتے ہیں وہ لکھ سکتے ہیں, یا کہیں نہ کہیں سے دباؤ کا سامنا ہوتا ہے.
جی, یہ تو وشو بھر میں اور دنیا بھر میں ہم نے دیکھا ہے کہ صحافیوں کے ساتھ, پترکاروں کے ساتھ, جرنلسٹ کے ساتھ کچھ نہ کچھ پرابلمس رہی ہیں میڈیا فریڈم کو لے کر. تو بھارت میں بھی حالانکہ ڈیموکریسی ہے, اور بہت ہی مجھے لگتا ہے کہ جو فورتھ پلر آف دا کانسٹیٹیوشن ہم کہتے ہیں میڈیا ہے, اس کو بالکل پابندی نہیں ہے, اور مجھے لگتا ہے کہ فریڈم آف ایکسپریشن دیا جاتا ہے. اور کئی معنوں میں اگر اسٹیٹ کا ریپریشن ہوتا ہے یا پھر اسٹیٹ جو ہے اڑچنیں لاتا ہے, ہرڈلس لاتا ہے, تو اس میں ہمارے پاس لیگل سسٹم بہت ہی پختہ ہے, جس میں ہم اپیل کر سکتے ہیں اور اس میں جو ہے ہم کو رعایتیں دی جاتی ہیں. لیکن ہاں, کچھ ایسے مجھے لگتا ہے کہ صرف نئی دلی میں نہیں, بٹ جو گاؤں میں, قصبوں میں, اور جتنا دور ہم دلی سے جاتے ہیں تو ان کو زیادہ مجھے لگتا ہے کہ سہولیت اتنی نہیں ہے جتنی دلی کے پترکاروں کو ہے. مجھے لگتا ہے کہ گاؤں اور قصبوں اور ڈسٹرکٹس میں جو پترکار ہیں ان کو مجھے لگتا ہے تھریٹ فیلنگ زیادہ ہوتا ہے. جو جیسے لوکل مافیاز ہوتے ہیں, جو پاورفل ہوتے ہیں, مسل اور منی پاور جو ہے, اس کے باوجود مجھے لگتا ہے کہ بھارت سرکار یا وشو بھر میں جتنی بھی آرگنائزیشن ہیں ان کو میڈیا فریڈم کو لے کر بہت مجھے لگتا ہے قانون نہیں, لیکن ایک ایسا ادارہ اپنانا چاہیے کہ بہت ہی سہولیت ہو پترکاروں کو. کیونکہ اگر ایک ڈیموکریٹک ویلیوز میں بلیو کرتے ہیں پولیٹیشنز یا پھر گورننس سسٹم, تو میڈیا کو بھی ایک فریڈم ہونا چاہیے آواز اٹھانے کے لیے, اور سچائی جو سوسائٹی کی ہے وہ جو ہے سامنے رکھنے کے لیے. جیسے ہم نے آپ نے پاکستان کا بھی ذکر کیا کہ جہاں پر کچھ چینلز ہیں یا کچھ ایڈیٹرز ہیں, ان کو ٹویٹر سے بھی और उनको आर्मी के बहाव से बोला गया है कि आप ट्विटर पर नहीं रहेंगे या जो है चैनल्स को भी आगे नहीं चलाया जा रहा है। यहाँ पर उतनी तो मुझे लगता नहीं कि भारत में ऐसी स्थिति है, लेकिन हाँ कुछ ऐसे वाकया होते हैं जिसमें पत्रकार सामने आते हैं और कहते हैं कि हमको फोर्स किया गया, हमको जो है स्टेट ने धमकाया। लेकिन उसमें फिर डेमोक्रेटिक और इंस्टीट्यूशन भी हैं, एक मैकेनिज्म है जिसमें हम अपील कर सकते हैं,
प्रोटेक्शन मिलती है।
आ सकते हैं और उससे प्रोटेक्शन मिलती है।
ठीक है, देखें आप खुद भी कश्मीरी हैं, इसलिए एक सवाल आपसे ये बनता है कि कश्मीर के मामले पे, कश्मीर के मुद्दे पर लोग आज़ादी से लिख सकते हैं, मतलब मुसलमान भी और गैर मुस्लिम भी, मतलब ज़ाहिर है हम ये मुसलमान हिंदू की बात नहीं करना चाहते, लेकिन कश्मीरी और गैर कश्मीरी, कश्मीर में रहने वाले और दिल्ली में रहने वाले, जो दिल में उनके होता है वो लिख सकते हैं या कहीं ना कहीं से दबाव होता है?
जी आपने बहुत ही अच्छा सवाल पूछा, महत्वपूर्ण सवाल पूछा, क्योंकि एक मैंने भी एक ये जिक्र किया है कि एक लोगों को बाहर रखता है विश्व भर में, इंडिया में तो नहीं लेकिन भारत बाहर लगता है कि बहुत ही रिप्रेशन है, मीडिया फ्रीडम भी नहीं होगा और मीडिया जो सहाफी हैं उनको भी जो है डेमोक्रेटिक राइट्स नहीं है। लेकिन आपको ये जानकर खुशी होगी कि मैं पिछले हफ्ते ही 5 दिन कश्मीर में रहा हूँ और वहाँ पर कुछ रोज में वहाँ पर प्रेस क्लब जो है, कश्मीर प्रेस क्लब नया बना है, उसके चुनाव होने वाले हैं। अच्छा। इसके साथ ही एडिटर्स गिल्ड ऑफ कश्मीर भी है जिनकी मीटिंग परसों ही हुई। तो ऐसा कोई भी वाकया नहीं है कि मीडिया फ्रीडम नहीं है, इनफैक्ट ऐसा स्टेट को बहुत प्रॉब्लम होती है क्योंकि इतना फ्रीडम है कि बहुत बार स्टेट के खिलाफ जैसे लिखते हैं, सिर्फ इंटरनेशनल प्रेस नहीं लोकल प्रेस में भी बहुत सारे अखबार हैं, ग्रेटर कश्मीर है, राइजिंग कश्मीर है, इसके अलावा कश्मीर रीडर है, कश्मीर लाइफ है, तो बहुत बार स्टेट को भी कंप्लेंट होती है कि जी आप तो कुछ इतना ज्यादा लिख रहे हैं, कभी पॉजिटिव स्टोरीज भी किया कीजिए। तो बिल्कुल मुझे लगता है कि फ्रीडम है, कुछ ऐसे चंद वाक्य होते हैं क्योंकि कश्मीर एक सेंसिटिव जोन भी है, कॉन्फ्लिक्ट कहा जाता है और एनकाउंटर जैसे बहुत होते हैं आतंकवादियों के बीच में, टेररिस्ट के बीच में और सिक्योरिटी फोर्सेज के बीच में, उसमें बहुत बार अड़चन आती है क्योंकि सेक्शन 144 लगा होता है, सहाफी जो है सबसे आगे
कवरेज सही नहीं कर सकते
हैं, उसमें बहुत बार कवरेज में बहुत बार प्रॉब्लम होती है। लेकिन मुझे लगता है कि उसमें ऑब्वियसली इट इज बिटवीन स्टेट एंड द मीडिया और उसमें कुछ ना कुछ सहूलियत या कुछ ना कुछ बना सकता है, लेकिन ओवरऑल मुझे लगता है कि फ्रीडम है।
अच्छा, एक आखिरी सवाल आपसे ये कि कुछ मुल्कों में, सिर्फ पाकिस्तान की या हम किसी मिडिल ईस्ट की भी बात कर रहे हैं, अमेरिका या इंग्लैंड की बात नहीं कर रहे, कुछ मुल्कों में है ऐसा कि जहाँ पे आप कुछ खास सेक्शन ऑफ द सोसाइटी हैं जिनके बारे में बात नहीं कर सकते, हो सकता है किसी मुल्क के वजीर आजम के खिलाफ बात ना कर सकते हो, किसी मुल्क की फौज में के खिलाफ बात ना कर सकते हो, इंडिया में कोई ऐसे 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 अनासिर हैं, ऐसे एलिमेंट्स हैं जिनके खिलाफ बात, जिनके बारे में बात नहीं हो सकती है, जिनके खिलाफ बात नहीं हो सकती?
देखिए ये तो बिल्कुल भी नहीं है, क्योंकि मैं बड़ा प्राउडली कह सकता हूँ कि बहुत सारे ऐसे वर्ग हैं सोसाइटीज के जो इंडियन सोसाइटी में जिनने सफर भी किया है, जैसे हम दलितों की बात करते हैं, जो इंडियन सो कॉल्ड बैकवर्ड कास्ट अब तो चलो नहीं है, अब हम इक्वालिटी के जमाने में रह रहे हैं, लेकिन पहले के जमाने में उन्होंने बहुत ही जो है एट्रोसिटीज फेस की, तो उनकी जो है है, चाहे वो मीडिया में हो, मीडिया से बाहर हो, मुझे लगता है कि इक्वल दिया गया है। कुछ ऐसे चरण बाकी बिल्कुल होते हैं जहां पर सामने आता है कि यू नो एट्रोसिटी हो रही है, लेकिन मीडिया के पॉइंट ऑफ व्यू से मुझे लगता है चाहे वो इंग्लिश मीडिया हो, वर्नाकुलर प्रेस हो या फिर बाकी हिंदी मीडिया हो, उनको तवज्जो देती है। लेकिन आपका सवाल बिल्कुल सही था, क्योंकि हमारे गरीबी मुल्क पाकिस्तान में भी होता है, जैसे शियाज की बात होती है या अहमदिया की बात होती है, वहां पर इतना दो टूक से नहीं लिखा जा सकता और बहुत ही डिप्रेशन है। लेकिन यहाँ पर मुझे लगता है माइनॉरिटी, चाहे वो यू नो मुस्लिम कम्युनिटी हो, चाहे वो सिख कम्युनिटी हो या फिर बाकी बौद्ध हो, जैन हो या क्रिश्चियंस हो, उनके मुझे लगता है ओवरऑल रिपोर्टिंग में या फिर एडिटोरियल्स में या फिर मीडिया में ओवरऑल जो है हिस्सेदारी होती है। इनफैक्ट जो आप इवनिंग डिबेट्स भी बाकी चैनल्स पे देखेंगे उसमें भी आप देखेंगे कि माइनॉरिटी फेसेस जो है बिल्कुल इक्वल जगह दी जाती है।
ठीक है, बहुत शुक्रिया आदित्य राज कोल ने हमें इंडिया से ज्वाइन किया और हमें भारत के प्रेस की सूरत हाल बताई। बहुत अच्छी सूरत हाल है और वहाँ पर हर शख्स अपनी बात कर सकता है, किसी को कहीं से दबाव का सामना नहीं, ये उन्होंने हमें बताया, हम उनके शुक्रगुजार हैं। हमें अब अनवर इकबाल साहब ने ज्वाइन कर लिया है जो वाशिंगटन डीसी में डॉन के नुमाइंदे हैं। बहुत शुक्रिया अनवर साहब। सर, आपसे ये जानना चाह रहे हैं कि अब दुनिया भर में तो ज़ाहिर है आज़ादी सहाफत की बात अमरीका करता ही है, लेकिन अमरीका में खुद कितने सहाफत की आज़ादी है? बेशक इनके आइन में यहाँ पर बिल्कुल आज़ादी दी गई है और ये कहा गया है कि उसके खिलाफ कोई कानून तक नहीं बन सकता, लेकिन हम देखते हैं आए दिन सदर ट्रंप मीडिया को बुरा भला कह रहे होते हैं, झूठा करार दे रहे होते हैं, तो यहाँ पर एक अमूमी सूरत हाल हमें बताइए।
मैं आपको बताता हूँ, पहले एक छोटी सी बात कर दूं। मैंने सामने खोला हुआ नक्शा जो रिपोर्टर्स विदाउट बॉर्डर्स का है, मीडिया फ्रीडम इंडेक्स, उसमें बॉटम से पाकिस्तान का 180 मुल्कों में से पाकिस्तान का नंबर 142 है, 142, और इंडिया का 140 है। तो वो जो जितना उन्होंने रोजी पिक्चर पेश किया है वो ऐसा नहीं है रोजी भी सिलसिला कि इंडिया मीडिया में मीडिया पे किसी किस्म का प्रेशर नहीं है। हो सकता है वहाँ से कवानीन ना हो, लेकिन सोशल और इकोनॉमिक प्रेशर बहुत ज़्यादा है। तो यही हाल अमेरिका का है। अमेरिका में हुकूमत के तरफ से ज़ाहिर कोई दबाव नहीं है, कॉज की तरफ से कोई दबाव नहीं है या कोई ऐसा। हेलो
जी, जी जी सर, हम सुन रहे हैं।
हेलो
सर, आपको क्या हमारी आवाज़ आ रही है?
जी अब आ रही है। यहाँ कोई ऐसा कानून नहीं बन सकता, लेकिन जो सदर ट्रंप यानी मौजूदा इंतजामिया के बाद आपने ये देखा है कि कानून के अलावा भी बहुत सारे और तरीके होते हैं मीडिया पे प्रेशर लाने के। मिसाल के तौर पे आज अगर आप ट्विटर्स देखें, सदर ट्रंप ने 5-6 ट्विटर्स रिलीज किए हैं, जिसमें उन्होंने कहा है कि आज वो व्हाइट हाउस में सोशल मीडिया की एक स्पेशल कॉन्फ्रेंस मुनाकिद कर रहे हैं, क्योंकि जो रेगुलर मीडिया है वो फेक मीडिया है और साबित हो चुका है। उसमें उन्होंने ये भी लिखा कि उन्हें उम्मीद है कि वो उनका जो अगला दौर 6 साल में मुकम्मल होगा तो उस वक्त तक जो रेगुलर मीडिया उसका खात्मा हो चुका होगा और सोशल मीडिया ही छा चुका होगा दुनिया पे। तो वो आप उस पे अच्छा, वो मुसलसल मीडिया को मीडिया नहीं कहते, फेक मीडिया कह के बुलाते हैं। बाज चैनल जो हैं टीवी के बाजारों का नाम लेके कहते हैं कि ये फेक हैं, ये तरह हैं। तो अब इस तरह जो एक फजा बनती है, आपने ये देखा कि व्हाइट हाउस में, लेकिन बहरहाल अमेरिका में एक आज़ादी है और जिस तरह उनका मुकालमा हुआ था, आपको याद होगा व्हाइट हाउस के ब्रीफिंग में एक सीएनएन के कॉरेस्पॉन्डेंट, जिस तरह कॉरेस्पॉन्डेंट ने माइक देने से इनकार कर दिया था, अगर उस किस्म का वाकया पाकिस्तान में हुआ होता तो शायद वो कॉरेस्पॉन्डेंट गायब भी हो जाता। डिफाई किया उसने और अपने ग्राउंड पे खड़ा रहा। तो माशरा और कवानीन या आज़ादी सहाफत को सपोर्ट करते हैं। लोग जो हैं वो समझते हैं कि आज़ादी सहाफत ज़रूरी है, अमरीकी माशरा आज़ादी सहाफत की अहमियत को रिकग्नाइज करता है, लेकिन उसके बावजूद जो एक प्रेशर बनाया है सदर ट्रंप ने, उसका ओवरऑल अमरीकी मीडिया पे बहुत नेगेटिव असर पड़ा।
अच्छा, सदर ट्रंप जो जुबान इस्तेमाल कर रहे हैं मीडिया के खिलाफ, उससे क्या दूसरे मुल्कों के रहनुमाओं को भी तहरीक मिल रही है? क्योंकि हम ये देख रहे हैं कि और मुल्कों में भी, ज़ाहिर है मीडिया पे प्रेशर तो हमेशा ही रहता है और हर मुल्क में ही रहता है, यानी कितना ही महजब कितना तरक्की याफ्ता क्यों ना हो, लेकिन जब एक सबसे सुपर पावर कहलाने वाले मुल्क का सरबराह जब मीडिया के बारे में ऐसी बात करता है तो दूसरों को कुछ तहरीक मिलती है इस तरह?
आपने जो बात की है ये आप ये मैं सिर्फ नहीं कर रहे हैं, ये कह रहे हैं ये, बल्कि ये जो है जो रिपोर्टर्स विदाउट बॉर्डर हैं, उसके अलावा वो जो जर्नलिज्म के जो दूसरे साथियों के अदारे हैं न्यूयॉर्क पेज, या उन सब ने अपनी रिपोर्ट में इस बात को तकरीबन 2 साल से इस बात को हाईलाइट कर रहे हैं कि सदर ट्रंप जो है अमरीका के अंदर जिस किस्म की फजा बना रहे हैं, जो माहौल पैदा कर रहे हैं, उसका असर सारी दुनिया पे पड़ेगा और पड़ रहा है। आप दूसरे मुल्कों को छोड़ दें, उसका हमें और आपको इतना इल्म नहीं है, लेकिन पाकिस्तान में देख लें, पाकिस्तान में भी उनसे सीख के इस वक्त पाकिस्तान में कोई कानून नहीं बनाया गया मीडिया के खिलाफ, लेकिन इनडायरेक्ट प्रेशर बिल्ड करने का जो तरीका है उस पर पाकिस्तान शायद इस वक्त सबसे आगे बढ़ गया है। और इस तरीके से मीडिया पे प्रेशर लाया जा रहा है कि इस वक्त तो लगता है कि इस तरह की पाबंदी मीडिया पे पाकिस्तान की गुज़श्ता 70 साल तारीख में कभी नहीं थी कि आप लोग गुफ्तगू कर रहे हैं। पहले तो ये था कि डायरेक्ट सेंसरशिप लग जाती थी, इसमें आप ये करते थे कि आप उसके आप एक खबर बना के देते थे, अगर उसको सेंसरशिप वाले पास कर दें तो आपकी जिम्मेदारी खत्म हुई, और उसमें बहुत सारी खबरें लग जाती थी। लेकिन अब तो ये है कि खबर को रोकना आपकी जिम्मेदारी है, खबर लग गई और उसका अगर कोई निगेटिव इम्पैक्ट हुआ फिर आप पकड़े जाते हैं। लिहाजा हर साफी हर सहाफती अदारा डरता है कोई भी खबर लगाने से कि कल कुछ का नेगेटिव असर हुआ तो हम पकड़े जाएंगे। तो इस तरह जो पोस्ट वो जो एक्शन जो पोस्ट पब्लिकेशन जो एक्शन है उससे तो बहुत खौफ और राज पैदा हुआ है और मेरे ख्याल दुनिया के दूसरे मुल्कों में भी इसका इम्पैक्ट पड़ा है।
अच्छा, अमेरिका में ये तो ठीक बात है कि हर शख्स को इजहार की आज़ादी हासिल है और मीडिया में जो चाहें, मतलब सबूत के साथ सच जो आप समझते हो उसे आप लिख सकते हैं, अपने ओपिनियन का इजहार कर सकते हैं, लेकिन सिर्फ एक मैंने सरबराह हुकूमत के میڈیا پہ تنقید کرنے سے ایک یہ چیز اس چیز کا احساس ہوتا ہے کہ چین یا روس کے میڈیا کے جو قدغنی ہیں یا پاکستان کے ظاہر آپ نے مثال دی تو ان ممالک کے خلاف امریکہ کوئی کاروائی کرتے ہوئے اس بارے میں کہ ان کی آزادی نہیں ہے وہ نہیں کر سکتا کیونکہ آپ تو خود میڈیا پہ تنقید کرتے ہیں تو اس طرح چین اور روس کے خلاف کیس کمزور نہیں ہو جاتا؟
بالکل کمزور ہوا ہے. آپ یہ دیکھیں ظاہر اس میں تو کوئی ایسا کوئی امریکہ رپورٹ ہی جاری کرتا ہے نا, امریکہ کوئی ایکشن تو کسی کے خلاف نہیں لے سکتا, کوئی اپنے فوجی تو نہیں بھیج سکتا کہ میڈیا کو آزادی دو ورنہ حملہ کر دیں گے. امریکہ کی جو رپورٹیں آتی ہیں ہر سال مختلف میڈیا کی آزادی پہ ہیومن رائٹس پہ, ان کا ایک امپیکٹ بنتا ہے جس کے خیال سے بہت سارے ممالک اپنی پالیسی میں نرمی لاتے ہیں. لیکن آپ یہ دیکھیں کہ اس وقت طرح کی رپورٹ کا اثر کم ہو گیا ہے, اور جب کوئی رپورٹ آتی ہے اگر چین کے خلاف آئے یا پاکستان کے خلاف آئے کسی کے خلاف, بڑی آسانی سے کہہ دیتے ہیں کہ امریکہ اپنے آپ پہ نظر رکھے اور یہ کہ امریکہ میں کیا ہو رہا ہے, اور ایران بھی کر دیتا ہے, سب کہہ دیتے ہیں. اس کی وجہ یہ ہے کہ جو ایک مورل فورس ہوتی تھی امریکہ کے بیان کے پیچھے, وہ مورل فورس کمزور ہو گئی ہے.
جی ٹھیک ہے انور اقبال صاحب, بہت شکریہ ہمیں جوائن کرنے کے لیے. ایک عمومی صورتحال ہم نے معلوم کی, امریکہ میں پریس فریڈم کی صورتحال بہت اچھی ہے لیکن ظاہر ہے صدر کے بیانات سے تھوڑے سے ایمبیرسمنٹ ہوتی ہے. ہمیں سبتے عارف صاحب نے جوائن کیا, جیو کے نمائندے ہیں دبئی میں اور وہاں ایک عرصے سے مقیم ہیں, وہاں کے میڈیا کو جانتے ہیں, ان سے مشرق وسطی کی صورتحال میں بات کرتے ہیں. سبتے صاحب بہت شکریہ. میں ابھی یہ رپورٹ دیکھ رہا ہوں کہ دنیا بھر میں کتنے صحافی کہاں کہاں جیلوں میں قید ہیں, تو ترکی میں 68 ہیں اور ایجپٹ میں 25 ہیں, سعودی عرب میں 30 ہیں, ایران میں 8 ہیں, بحرین میں 6 ہیں, سیریا میں 6 ہیں. تو مشرق وسطی میں ظاہر کافی مسائل ہیں, لیکن میرا خیال ہے امارات میں کچھ آزادی ہے میڈیا کو, آپ کیا بتا سکتے ہیں؟
جی وشیز, سب سے پہلے تو بہت شکریہ, لیکن جیسا آپ نے بھی یہاں پر کافی عرصہ کام کیا ہے, مشرق وسطی کی صورتحال کو دیکھا ہے, یہاں کے اخبارات کو جانچا ہے, پڑھا ہے, میں سمجھتا ہوں کہ مشرق وسطی کی جو صورتحال ہے خاص طور پر جب سے یہ عرب اسپرنگ ہوا اور یہاں پر جب سے کچھ ایسی موومنٹس پیدا ہوئی جس کے بعد سے آزادی اظہار کے مختلف دیگر ذرائع پیدا ہوئے, تو یہاں کے اخبارات جو ہیں خاص طور پر دبئی کے متحدہ عرب امارات, اس میں کافی آزادی دیکھنے کو ملتی ہے. میں اس وجہ سے یہ نہیں کہہ رہا مبشر کہ میں یہاں رہتا ہوں, لیکن یہاں پر آپ گزشتہ روز ایک بڑی خبر یہاں پر چھپی جب یہاں پر دبئی میں عید کے دوسرے دن یہاں پر ایک ایکسیڈنٹ ہوا تھا, عدالت میں اس کی کاروائی جاری تھی, اس کی خبر آج چھپی ہے کہ عدالت میں جو کاروائی چھپی اس میں وکیل نے یہاں کے ایک بڑے ادارے کو جو ٹریفک ٹرانسپورٹ کا ادارہ ہے اس کو مورد الزام ٹھہرایا اور وہ بیان چھپا بھی ہے. اوور آل صورتحال یہ نظر آتی ہے کہ کافی حد تک آزادی اور آزادی کی طرف جاتے ہوئے نظر آتے ہیں. وہ پابندیاں جو شاید 10 سال پہلے مشرق وسطی میں نظر آتی تھیں وہ اب اس جو دور ہے اس میں نظر نہیں آتی. خبریں نظر آتی ہیں, ان کی ہیڈ لائنیں مختلف ہوں گی لیکن باڈی میں آپ کو چیزیں نظر آ جائیں گی, کہیں نہ کہیں بٹوین دا لائن جو ہے وہ آزادی کا اظہار جو ہے وہ نظر آئے گا.
ٹھیک ہے, یہ تو بہت اچھی بات ہے. کیا ہم یہ سمجھیں کہ قطر میں جیسے الجزیرہ چینل آیا تھا اور اس پہ کافی یعنی مغربی میں بھی تنقید کی گئی کہ وہ شاید طالبان کی یا اور لوگوں کی بھی کوریج کر دیتا ہے اور بہت افغانستان وغیرہ میں بھی اس نے بہت کوریج کی, تو لیکن اس الجزیرہ چینل کو ان لوگوں کے لیے قابل تقلید کوئی ایک مثال بنائے کہ جو جس نے آزادی سے صحافت کی تو باقی عرب میڈیا بھی اس کو دیکھ کے تھوڑے سے آزادی کا استعمال کر رہا ہے؟
مبشر, اگر آپ قطر کی اپنی مثال دیں کہ بھائی وہاں الجزیرہ ہے جس نے دنیا بھر میں ہیڈ لائنز بنائی ہیں, خاص طور پر جب امریکہ نے افغانستان کا جو کرائسس پیدا ہوا اس پہ بڑی ایسے لوگوں کے بیانات اور ویڈیو انٹرویوز نشر کیے جو شاید ہو سکتا تھا کہ مغربی میڈیا پر نظر نہیں آتے, اس پہ قطر میں نظر آئے تھے. یہاں پر العربیہ آپ کو پتا ہے کہ یہاں پر قائم کیا گیا, العربیہ کا مرکز جو ہے جو ہیڈ آفس ہے وہ دبئی میں ہے اور اس پہ بھی مختلف قسم کی خبریں آتی ہیں, لیکن اس طریقے سے جس طریقے سے قطر کے چینل الجزیرہ نے تہلکا مچایا تھا اس طریقے سے نہیں آتی, لیکن پھر بھی کچھ نہ کچھ حد تک خبریں جو ہیں مختلف حوالوں سے نظر آتی رہتی ہیں. لیکن جب اپنا میں بتاؤں کہ جب میں نے 2013 میں 2015 میں قطر مختلف اسٹوریز کے لیے میں گیا, تو میں اپنی ایگزامپل دوں گا کہ ایئرپورٹ پہ ایک عجیب سی صورتحال کا سامنا, میں اپنے ساتھ کیمرہ اور ہمارے ساتھ آپ کو پتا ہے مائک ہوتا ہے وہ لے کے گیا, تو انہوں نے کہا کہ پہلے آپ کو پرمیشن لینی پڑے گی, آپ کسی بھی جگہ یعنی جا کر کسی حکومتی ادارے یا پاکستانی کسی سینٹر میں پاکستانی پبلک کا بھی اگر آپ کو واپس لینا ہوگا تو پہلے آپ کو حکومت کی طرف سے پرمیشن لینی پڑے گی. تو وہ ایئرپورٹ پہ انہوں نے رکھی ہے. تو مختلف قسم کی صورتحال ہے. الجزیرہ یقیناً نے مختلف خبریں دی, لیکن جب آپ وہاں پر جائیں گے بطور صحافی تو دیگر مختلف مشکلات درپیش ہوتی ہیں.
ٹھیک ہے. اچھا ایک بات یہ ہے کہ چونکہ ہم تو امارات کو ایسے دیکھتے ہیں کہ وہاں دوسروں سے زیادہ بات کرنے کی آزادی ہوگی, یعنی اس امید کے ساتھ ہم یہ سوال کر رہے ہیں کہ جیسے ترکی ہے وہاں پہ 68 جرنلسٹ جو ہیں قید ہیں, یا ایران ہے ظاہر ہے اس پہ پوری دنیا تنقید کرتی ہے کہ وہاں پہ اس طرح کی آزادی نہیں ہے اظہار کی, تو دبئی کا میڈیا یا گلف نیوز, خلیج ٹائمز, یہاں پر العربیہ یا الجزیرہ, یہاں پہ اس طرح کی بات ہوتی ہے کہ پریس فریڈم ہونی چاہیے ان ملکوں میں؟
دیکھیں سب سے بڑی بات یہاں پر آج کل جو جاری ہے وہ آپ کو پتا ہے دنیا کا بڑا تعلق جو ہے وہ شدت پسندی کا عرب کے ساتھ جوڑا گیا. تو مختلف طریقے سے خبریں یہاں پر شائع ہو رہی ہیں. گلف نیوز دیکھ لیں, العربیہ دیکھ لیں اور مختلف اخبارات دیکھ لیں یہاں پر, یعنی آپ کہیں گے کہ ویسی خبریں شائع نہیں ہو سکتی جیسے یورپ میں یا انگلینڈ میں شائع ہو جاتی ہیں, لیکن مشرق وسطی میں, خاص طور پر دبئی میں یا عمان میں بھی آپ کو میں بتاؤں بہت بہتر صورتحال ہے اور مکمل طور پر کافی حد تک بات کہہ دی جاتی ہے, لکھ دی جاتی ہے. تو وہ والی پرانی جو صورتحال تھی, خاص طور پر سوشل میڈیا کے آنے سے بہت سارے اداروں کو پتہ چل گیا کہ خبر ہم نہیں دیں گے تو کہیں نہ کہیں اور سے جائے گی, اور کیا پتہ وہ خبر کا صحیح رخ بھی نہ ہو. تو خبر دینے کا دیا, خبر دی جا رہی ہے, چھپ رہی ہے. اب یورپ اور امریکہ اس کو اپنے زاویے سے دیکھے گا کہ وہ اتنی زیادہ آزاد نہیں ہے, لیکن کم از کم جو موقف ہے, جو خبر ہے, وہ قارئین تک, سامعین تک, ناظرین تک پہنچائی جا رہی ہے.
ٹھیک ہے, بہت شکریہ سبط عارف ہمیں جوائن کرنے کے لیے, صورتحال کے بارے میں بتانے کے لیے. ایک خبر اور میرے پاس ہے, یہ رپورٹرز ود آؤٹ بارڈر کی خبر ہے. ان کے کچھ نمائندوں نے سعودی عرب کا دورہ کیا اپریل میں, اور وہاں جا کے کوشش کی کہ وہاں پہ جو 30 سعودی صحافی گرفتار ہیں ان کی رہائی کے لیے بات کریں. مطلب انہوں نے وعدہ تو کیا سعودی عرب نے کہ ہم انہیں رہا کریں گے, لیکن ابھی تک رہا نہیں کیا ہے. اور سعودی عرب پہ جب سے جمال خشوگی کو ترکی کے سعودی سفارت خانے میں قتل کیا گیا ہے, اس کے بعد سے بہت زیادہ لوگ بات کرتے ہیں سعودی صحافیوں کی, سعودی عرب میں آزادی کی, اور ظاہر ہے انگلیاں اٹھی ہیں شہزادہ محمد بن سلمان کی طرف, جو ان کے ولی عہد ہیں. لیکن ترکی کی اپنی صورتحال بھی کچھ اچھی نہیں ہے, وہاں 68 صحافی جیلوں میں ہیں, اور سعودی عرب میں بھی 30 صحافی ہیں, اور ان کو رہا نہ کرنے کی وجہ سے, وعدے کے باوجود رہا نہیں کیا گیا, تو اس کے اوپر صحافتی تنظیمیں احتجاج کر رہی ہیں. اب ہمیں پرویز شوکر صاحب نے جوائن کیا ہے جو پی ایف یو جے کے رہنما ہیں, ان سے پاکستان کی صورتحال پہ بات کرتے ہیں. پرویز صاحب بہت شکریہ جوائن کرنے کے لیے. پاکستان کے میڈیا کے بارے میں لوگ ذکر تو کر رہے ہیں کہ میڈیا پہ دباؤ ہے یا سینسرشپ ہے, یہ سرگوشیاں تو کی جاتی ہیں, لیکن ظاہر ہے میڈیا پہ اس کا اظہار پاکستان میں نہیں کیا جا رہا. تو آپ ہمیں بتائیں کہ کیا صورتحال ہے, اور اس آپ چونکہ پی ایف یو جے کے رہنما ہیں تو اس صورتحال کے خاتمے کے لیے کیا کر رہے ہیں؟
دیکھیں جی, یہاں پہ آزادی اور صحافت کا غلط مطلب دیا جاتا. ہمارے پی ایف یو جے کا ایک پورا چیپٹر ہے جس میں ایتھکس کا چیپٹر ہے کہ آزادی اور صحافت کوئی بالکل آپ شتر بے مہار نہیں ہے, ایک لمیٹیشن ہے. لیکن پاکستان میں جو گمبھیر صورتحال ہے اس میں ایک آزادی اور صحافت ہر حکومت میں ہمیں اعتراض ہوتا ہے, خاص طور پر نواز شریف حکومت میں بھی, کہ وہاں اس وقت وہ فریش رائز کرتے تھے اور پیپلز پارٹی میں قدرے بہتر تھا. اب ابھی بھی آپ دیکھیں جو ہم ملزمان ہیں جن کو عدالت میں جو سیاسی رہنما عدالتوں میں لاتے اور لے جاتے ہیں وہ پورا پورا انٹرویو دیتے ہیں, اور یہاں پہ کچھ لوگوں کا خیال ہے کہ ہمیں کرش کرنے کی کوشش کی جا رہی ہے. ہاں سوشل میڈیا پہ کچھ پولیٹیکل پارٹی کے لوگ یہ ڈیمانڈ کرتے ہیں کہ فلاں فلاں صحافی کو گرفتار کر لیا جائے, لیکن میں سوشل میڈیا کی بات کو اتنی اہمیت نہیں دیتا, کیونکہ سوشل میڈیا میں اگر کوئی بات آتی ہے تو اس کو سائبر رنگ میں چیلنج کیا جا سکتا ہے. ابھی 3 چینلز کو بند کیا گیا جس پہ میری تنظیم نے پورا احتجاج کیا پریس کلب میں, نیشنل پریس کلب کے باہر.
لیکن کیا آپ نے کہا ملزموں کی بات کی, کیا جو ملزم ہے اس کا انٹرویو میڈیا پہ نہیں چلنا چاہیے, آپ یہ بات کہہ رہے ہیں؟
دیکھیں آپ امریکہ لے لیں, جو بھی آزاد ملک ہیں جہاں پہ صحافت آزاد ہے, وہاں امریکہ ہو, برطانیہ میں یا یورپین کنٹریز ہوں, وہاں کسی زیر حراست ملزم کا انٹرویو آپ ٹیلی کاسٹ کرتے ہیں, نشر کرتے ہیں. یہ پاکستان میں ٹریڈیشن ہے کہ ایک ملزم چاہے کوئی بھی ہو جب سب کے انٹرویو چل رہے تھے زرداری صاحب کا بھی چلنا چاہیے تھا لیکن وہ پروڈکشن آرڈر پہ قومی اسمبلی میں تھے وہاں ان کا انٹرویو کیا گیا جو نہیں چلنے دیا گیا لیکن میں سمجھتا ہوں کہ ایسی بھی پابندی نہیں ہے آج سعد رفیق صاحب اور ان کو عدالت میں پیش کیا گیا انہوں نے پورا پورا بیان دیا اور اسٹیٹمنٹ کی جاری بھی ہوئی اور ٹیلی کاسٹ بھی ہوئی میڈیا پہ ہاں پابندی ضرور ہے وہ مالکان کی طرف سے زیادہ پابندی ہم پہ
جی
مالکان اپنے خلاف یا کوئی خبر شائع نہیں ہونے دیتے یہ آزادی صحافت ہے جب ان کا چینل بند کرتے ہیں تو وہ پھر پی ایف یو جے اور تنظیموں سے رابطہ کرتے ہیں ہاں جب تنخواہوں کا ایشو آئے تو پھر وہ لوگوں کو کان سے پکڑ کر نکالتے بھی ہیں ہزاروں کے حساب سے لوگوں کو نکالا گیا اور کئی کئی مہینے سے تنخواہ لیتے ہیں اس میں بڑے بڑے گروپ شامل ہیں اور یہ بہانہ کہ ہم پیسے نقصان میں جا رہے ہیں آپ یہ دیکھیں کہ رائٹس سب کے برابر ہیں اگر کوئی ادارہ بند ہوتا ہے اس کے خلاف ہم کھڑے ہوتے ہیں لیکن جب تنہاؤں کا معاملہ آتا ہے تو مالکان کی ایک کلب جو ہے وہ اکٹھا ہو جاتا ہے معاوضہ تک نہیں دیتے چھ چھ مہینے یہ پاکستان بہت ملک ہے جہاں اتنا ظلم ہو رہا ہے
بالکل مظہر عباس صاحب نے ہمیں جوائن کر لیا سر بہت شکریہ میڈیا کی صورتحال کے بارے میں ہم بات کر رہے ہیں اور لوگ یہ کہتے ہیں کہ پاکستان میں پاکستان کا اپنا میڈیا اپنے اوپر جو دباؤ ہے اس کے بارے میں بات نہیں کر پاتا خبریں رک جاتی ہیں آج کی بھی خبر ہے کہ مریم نواز کا انٹرویو روکا گیا ہے ندیم ملک کا تو آپ ہمیں بتائیں کہ اصل میں صورتحال بالکل ٹھیک واضح پکچر کیا ہے اور یہ صورتحال کیسے بدلی جا سکتی
دیکھیے دباؤ تو ہے اس میں کوئی شک نہیں ہے اس میں دو نقطۂ نظر ہو سکتے ہیں اب یہ جو تازہ ترین صورتحال ہے جس کا ابھی ذکر ہو رہا تھا کہ ملزمان کے انٹرویو چل سکتے ہیں نہیں چل سکتے ہیں مجرموں کے انٹرویو چل سکتے ہیں نہیں چل سکتے ہیں
جی.
یہ بنیادی طور پہ حکومت کو یہ سمجھنے کی ضرورت ہے کہ اگر ایسی کوئی ایشو ہے تو یہ عدالت کا ایشو ہے یہ حکومت کا ایشو نہیں ہے کہ اگر کوئی کیس چل رہا ہے اور دوران کسی ملزم کا انٹرویو چل جاتا ہے تو عدالت تو نوٹس نہیں دے رہی
جی.
عدالت نے تو یہ نہیں کہا کہ یہ میٹر سب جوڈس ہے اور آپ اس کا انٹرویو نہیں نشر کریں گے تو حکومت کو کیا تکلیف ہے
جی.
اور دنیا بھر میں ایسا نہیں ہے دنیا بھر میں اگر آپ کو یاد ہو دنیا بھر میں صدام حسین کی پھانسی تک دکھائی گئی اور لائیو دکھائی گئی
جی.
یہ میرے لحاظ سے تو وہ بہت ہی ان ایتھیکل تھا اس میں کوئی وہ نہیں ہے جو ملزم ہوتا ہے وہ ہماری اس ریجن میں خاص طور پہ کیونکہ ہماری یہاں جو ہے وہ
جھوٹے الزام بھی لگتے ہیں
جیل میں ڈال دیتے ہیں ورنہ تو باہر برطانیہ اور دوسری جگہوں پہ تو آپ انڈر ٹرائل جو ہوتا ہے وہ بیسیکلی بیل پر ہی آؤٹ بیل پر ہوتا ہے
جی.
لیکن انڈر ٹرائل کی بنیادی ڈیفینیشن یہ ہے اور جب تک اس کے کسی پہ جرم ثابت نہ ہو جائے وہ انوسنٹ کہلاتا ہے یعنی جب تک وہ گلٹی ڈکلیئر نہ ہو جائے اور کنوکٹ نہ ہو جائے اور جب ایک آدمی کنوکٹ ویسے تو ایز اے جرنلسٹ تو میں تو یہ بھی چاہوں گا کہ کسی کنوکٹ کا ویو پوائنٹ جو پاکستان میں یہ ہو چکا ہے جو ایم کیو ایم کے سولت مرزا تھی جسے جو سولت مرزا تھا جس کو پھانسی ہوئی وہ پھانسی گارڈ سے اس کا ویڈیو اسٹیٹمنٹ ریکارڈ ہوتا ہے اور وہ دنیا بھر میں لیک ہو جاتا ہے دنیا جو پاکستان بھر میں اس کو سارے چینلز جو ہے وہ چلاتے ہیں
جی.
اور اس کے بعد بھی اور بھی کئی مثالیں دی جا سکتی ہیں تو بیسیکلی جو گورنمنٹ سے نظر یہ آتا ہے کہ گورنمنٹ کو کیونکہ یہ اندازہ ہے کہ اس وقت جو انڈر ٹرائلز ہیں وہ زیادہ تر اپوزیشن کے لوگ ہیں بلکہ تمام ہی اگر میں کہوں
جی.
ماں سے باعث کے کہ ان کے علیم خان جو ہے وہ اب بیل پر ہیں ورنہ
جی.
تو زیادہ تر اپوزیشن کے ہی ہیں
جی.
تو اس کا مقصد بنیادی طور پہ یہ نظر آتا ہے کہ کیونکہ اپوزیشن جو ہے وہ ٹیپ پروٹیکشن آرڈر کے تھرو یا ادر وائز اگر کورٹ میں آتے ہیں تو کورٹ میں لوگ ان کے انٹرویوز کرتے ہیں اور یہ کوئی پہلی مرتبہ نہیں ہوا ہے یہ سالوں سے ہوتا چلا آ رہا ہے اور بنیادی جو ڈیفینیشن ہوتی ہیں وہ بھی ہے پروٹیکشن آرڈر کے حوالے سے بھی یہی ہے
اچھا زیادہ سے زیادہ یہ ہو سکتا ہے جی یہ ہو سکتا ہے کہ ان سے کہا جائے کہ اس کیس پہ بات نہ کریں لیکن سیاسی معاملات پہ تو اظہار کی اجازت ہونی چاہیے آپ ایک سوال اس سوال کا جواب دیں کہ ایک سال پہلے کے مقابلے میں جب عمران خان کی گورنمنٹ آئی اور اب ظاہر ہے وہ ایک سال اسے پورا ہونے والا ہے اس ایک سال میں میڈیا کی حالت خراب ہوئی ہے بہتر ہوئی ہے یا ویسی ہی ہے جیسی ایک سال پہلے تھی آپ کس نظر سے دیکھتے ہیں
دیکھیے مور اور لیس صورت حال جو ہے جب 2018 سے پہلے بھی ہم دیکھیں اس وقت بھی کوئی نہ کوئی دباؤ رہتا ہے. اب یہ جو بعض دباؤ اس طرح کے رہتے ہیں کہ پیمرا سے اگر آپ معلوم کریں تو پیمرا کو بھی نہیں پتا ہوتا, مسلم لیگ نون کی حکومت میں ایک ایسا قانون بننے جا رہا تھا وزارت اطلاعات کے حوالے سے جس کا وزیر اطلاعات کو علم ہی نہیں تھا. وہ تقریباً مریم اورنگزیب کو لاسٹ منٹ پہ پتا چلا, کسی نے بتایا کہ اس طرح کا قانون آ رہا ہے اور مریم اورنگزیب نے کہا کہ میرے تو علم ہی نہیں ہے. اور اسی طرح کا ایک قانون جو ہے وہ سندھ میں بھی آنے والا تھا جس کو لاسٹ منٹ پہ میں نے اور کچھ دوستوں نے جا کے رکوایا اور ان کو بتایا کہ یہ کون سا قانون لے کر آ رہے ہیں, تو آپ پریس اینڈ پبلیکیشن آرڈیننس 1960 والا واپس لے کر آ رہے ہیں. تو اس طرح کی چیزیں مسٹیریسلی بھی ہوتی رہی ہیں. اور اسی طریقے سے ٹیلی ویژن چینل جو آف ایئر کیے جاتے ہیں, دوسرے نمبروں پہ ڈال دیے جاتے ہیں, یہ بنیادی طور پہ خود بات سچویشن میں پیمرا کو نہیں پتا ہوتا. ان سے معلوم کرو تو وہ کہتے ہیں جی ہم نے تو کسی چینل کو آف ایئر نہیں کیا. وزیر وزارت اطلاعات سے پوچھو, انہوں نے کہا جی ہمیں علم نہیں ہے. تو سوال یہ ہے کہ پھر کس کو علم ہے, پھر یہ کام کون کر رہا ہے, کیبل آپریٹرز کو کون فون کر کے یہ چیزیں کرتا ہے. تو اس طرح کی چیزیں ماضی میں بھی ہوتی رہی ہیں اور پچھلے ایک سال میں بھی ہم نے دیکھی ہیں. اور میڈیا پہ کہیں نہ کہیں اس طرح کا دباؤ ہوتا ہے کہ جس جرنلسٹ کو وہ بہت زیادہ ناپسند کرنے لگتے ہیں, گورنمنٹ کی گڈ بک پہ نہیں ہوتا یا دوسرے اداروں کی گٹ گوٹ میں نہیں ہوتا, تو چینل پہ ڈائریکٹلی یا انڈائریکٹلی یہ دباؤ آتا ہے کسی نہ کسی حوالے سے. یا تو ان کو کالم لکھنے سے روک دیا جاتا ہے
جی.
یا ان کو یہ کہا جاتا ہے کہ وہ آپ اپنی باتیں اس طریقے سے چینل سے نہ کریں. بعض چینلز کے ایڈیٹوریل بورڈ ہیں, بعض چینل کے نہیں ہیں, تو اس میں جو ایڈیٹنگ ہوتی ہے اس میں بہت سی ایسی چیزیں نکال دی جاتی ہیں جو نارمل اس میں نہ اس کا نیشنل سیکیورٹی سے کوئی تعلق ہوتا ہے نہ اس کا کسی اور چیز سے تعلق ہوتا ہے, لیکن کچھ چیزیں ڈس لائک کی جاتی ہیں, ان چیزوں کو نکال دیا جاتا ہے اور وہ ایڈٹ ہو جاتی ہیں.
ٹھیک ہے مزہ صاحب, یہ پرویز شوکت صاحب بھی ہمارے ساتھ لائن پر ہیں, وہ پی ایف یو اے کے ایک تنظیم کے دھڑے, کہنا مجھے اچھا تو نہیں لگ رہا لیکن ایک دھڑے کے سربراہ ہیں. ہم جانتے ہیں کہ پی ایف یو اے, میرا خیال ہے کہ میں یہاں سے بیٹھ کے اگر گن سکتا ہوں تو چار تو ہیں, یعنی ایک دستوری بھی ہے اور تین دوسری ہیں جس سے مختلف عہدیدار ہیں. تو یہ جو تقسیم ہے, کیا یہ بھی ایک رکاوٹ بنی ہے اس میڈیا کی آزادی کے خلاف جد جہد میں اور اس کو ختم کرانے میں؟ ظاہر ہے جب آپ تقسیم ہوں گے تو پھر کیسے مل کے آواز اٹھائیں گے, یہ بھی ایک وجہ ہے.
زیادہ نقصان ہوا ہے اس چیز کا
جی.
یہ اس تقسیم کا فائدہ مختلف حکومتوں کو ہوا ہے, ان اداروں کو ہوا ہے جو ماضی میں جن سے پی ایف یو جے یک زبان ہو کے لڑا کرتی تھی
جی.
اور اس کا جتنا نقصان آگے چل کے ہونے جا رہا ہے اس کا بھی ہمیں اندازہ نہیں ہے, چاہے وہ اخباری صنعت کے کارکنوں کے معاشی مسائل ہوں یا آزادی صحافت کے مسائل ہوں یا اچھی صحافت کے ذمہ دارانہ صحافت کے مسائل ہوں. پی ایف یو جے کی تقسیم سے صرف نقصان ہوا ہے, کسی کو فائدہ نہیں ہوا. اور بدقسمتی یہ ہے کہ اس نقصان کو ختم کرنے کے لیے, یکجا ہونے کے لیے بھی کوئی تیار نہیں ہے. تو میں چونکہ سابق رہ چکا ہوں سیکرٹری جنرل, اور جس زمانے میں پرویز شوکت صاحب صدر تھے اس زمانے میں بھی میں سیکرٹری جنرل تھا, اس کے بعد بھی رہا
جی.
لیکن مجھے آج جتنی تکلیف پی ایف یو جے کی دھڑے بندی سے ہوئی ہے, میرا خیال ہے آزادی صحافت کی آدھی جنگ جو ہے وہ آپ صرف اس وجہ سے ہار گئے ہیں اور اس وجہ سے ہار رہے ہیں کہ پی ایف یو جے تقسیم ہے.
سر بس آخری سوال یہ کہ کیا جب تک کہ سیاسی صورتحال نہیں بدلے گی تب تک صحافت اسی انہیں حالات کا شکار رہے گی, یا آپ کو کوئی امید ہے کہ مستقبل قریب میں اسی سال کچھ مہینے بعد یا سال بھر بعد صورتحال بدل سکتی ہے, یا یہ پی ٹی آئی کا پورا دور ایسے بھگتنا پڑے گا؟ کچھ آپ مستقبل کی پیشگوئی کر سکتے ہیں؟
دیکھیے بدقسمتی ہے, جو بھی ہماری مختلف حکومتیں آتی ہیں اور اکثر ان حکومت میں چونکہ ان کے ترجمان وزیر اطلاعات ہی رہتے ہیں, اکثر جو گورنمنٹ ہوتی ہیں ان سے ہم یہی کہتے ہیں کہ جب قوانین بنائیں تو اتنا ضرور غور کر لیا کریں کہ کل آپ اپوزیشن میں بھی ہوں گے. تو اسی لیے مختلف, جو خود عمران خان صاحب جب اپوزیشن میں تھے تو وہ سب سے پرزور طریقے سے یہ کہا کرتے تھے कि अगर हमारी हुकूमत आई तो मैं वजारत इत्तलात खत्म कर दूंगा। इससे पहले पीपल्स पार्टी भी यह कहा करती थी, नून लीग भी ये कहती थी, ये सब के सब जब हुकूमत में आते हैं उसी वजारत इत्तलात को इस्तेमाल करते हैं, और फिर जब अपोजिशन में आते हैं तो शोर करते हैं कि वजारत इत्तलात को हुकूमत अपने मकासद के लिए इस्तेमाल कर रही है। तो यही चीजें प्रोटेक्शन ऑर्डर के हवाले से भी मैं कहूंगा कि आज जो प्रोटेक्शन ऑर्डर को रोके जा रहे हैं, तो ये जरूर तहरीक इंसाफ ये सोचे कि कल वो अपोजिशन में हो सकती है, कल जब वो अपोजिशन में होगी उनके लोग अगर मुकदमात में गिरफ्तार होंगे तो उनका फिर उस वक्त क्या मौकफ होगा कि उनके प्रोटेक्शन ऑर्डर जारी किए जाएं कि नहीं जारी किए जाएं।
ठीक, बहुत शुक्रिया मदर अब्बास साहब हमें ज्वाइन करने के लिए और इस बारे में बात करने के लिए। हम परवेज शौकत साहब हमारे साथ लाइन पर हैं। परवेज साहब देखें, मदर अब्बास साहब भी कह रहे हैं कि ये जो तकसीम है इसने सबसे ज़्यादा नुकसान पहुँचाया है सहाफत की आज़ादी को, तो कोई ऐसी सूरत हो सकती है कि तमाम धड़े एक हो जाए, PFUJ एक हो जाए, या कोई इसमें असूली कोई इख्तलाफ है?
मैंने मदर साहब ने बड़ी सही बात की, इसका बहुत ज्यादा नुकसान हुआ है
जी।
मैंने एक फार्मूला पेश किया था कि जितने धड़े हैं सब अपने अपने यूनियन को डिसॉल्व करें
जी।
और एक साफ सुथरी वोटर लिस्ट बनाई जाए इंडिपेंडेंट कमेटी के लिए, उसमें इलेक्शन हो, हम सब उसमें इलेक्शन पार्टिसिपेट करें, और जो जीत के आए वो हमारा लीडर होगा। लेकिन बदकिस्मती से हमारे PFUJ का कंट्रोल चंद मालकान ने संभाल लिया
जी।
जिसकी वजह से ये इतिहाद नहीं होता। मैं तो तैयार हूँ अपने यूनियन को डिसॉल्व करने के, बाकी धड़े भी तैयार हो गए, बहुत अच्छी तरह जानते हैं सुर, और ये हमारे साथ इकट्ठे काम भी किया, और PFUJ बहुत ताकत में थी, और मैं नहीं समझता कि मैं अगर डिसॉल्व करता हूँ और बाकी अगर नहीं करते तो ये उनका कसूर है। मैं तो मजहर साहब के हाथ में इस्तीफा देने के लिए तैयार हूँ।
अच्छा, अब हमें बताएं कि ये जो सूरत हाल इस वक्त है, लोग बेरोजगार हो रहे हैं, चार चार महीने से तनख्वाह नहीं मिल रही, तो इसके लिए कुछ मालिकान से आप बात करते हैं और गवर्नमेंट से कि वो इसमें कोई अपना किरदार अदा करें?
देखें, हुकूमत ने वज़ीर इत्तला'आत ने मालिकान को अभी थोड़े दिन पहले उनके वाचवाद किए थे जिसमें 38 करोड़ उनको दिए, लेकिन लेकिन उसके बावजूद मालिकान ने अपने मुलाजमीन की तनख्वाह नहीं दिए, और यहाँ ना कोई रखने का कानून है ना निकालने का कानून। मैं इस जुल्म के खिलाफ सुप्रीम कोर्ट में मैंने 12-13 पिटिशने दायर की, और मैंने सैकड़ों अपने साथियों को रिलीफ दिलाया और उनको कई कई महीने कई कई लाख रुपये तनख्वाहें बनाई। चीफ जस्टिस साकिब निसार साहब ने शफकत की और मेरे पिटिशनों को एंटरटेन किया, हालांकि लेबर कोर्ट के केसेस थे। हम तो मैदान में हैं और मालकान के किसी, और दूसरी बात यह है कि मालकान का एक मोहम्मद हमें वाजबात नहीं मिले, इश्तहार नहीं मिले। दुनिया का कोई मुल्क ऐसा नहीं है जहाँ डिक्लेरेशन एक अखबार का ले लिया जाए और 2 महीने बाद 3 महीने बाद मालकान आ जाए हुकूमत से कहें हमें इश्तहार दो, और हमारे कॉन्ट्रैक्ट में कहीं नहीं लिखा कि आपको इश्तहारात मिलेंगे, फिर उसके वाजबात मिलेंगे, तो फिर तनख्वाहें मिलेंगी। हमने तो तूफान आंधी तूफान में भी उनका अखबार निकाला है और इनके चलाए, लेकिन खरबों रुपये कमाने के बावजूद इन पर कोई कदगन नहीं है कि आप लेबर कवानीन से इम्प्लीमेंट करें, मुल्की कवानीन आइन पे करें और इस्लामी तालीमात पे करें। हजूर पाक का इरशाद है कि मजदूर की मेहनत का माजा पसीना खुश्क होने से पहले दें, मगर अफसोस है कि ना किसी कानून को मानते हैं ना किसी तालीमात को मानते हैं, और ये लोगों को 6-6 महीने से तनाव महरूम है, हालांकि उनके खजाने में कोई कमी नहीं, ये खरबों रुपए के मालिक हैं, और इनके एक अखबार से 10 अखबार और चैनल निकले। सिर्फ बदकिस्मती ही है कि हमारे साथियों को हम बेचारे जो है साफी पाकिस्तान में सबसे ज्यादा बदहाल हैं वो साफी हैं और मालकान के साथ जुल्म कर रहे हैं।
ठीक है, बहुत शुक्रिया परवेज शौकत साहब हमें ज्वाइन करने के लिए. पी एफ जे के रहनुमा हैं और वो सूरत हाल बता रहे थे कि पाकिस्तान में सहाफ़ियों को, यानी मीडिया की तो जो हालत है वो तो है लेकिन सहाफ़ियों को भी मुश्किल हालात का सामना है. कई कई महीने से, छः छः महीने से तनख्वाहें नहीं मिलती और ना रखने का कोई कानून है ना निकालने का कोई कानून है. और जब भी सहाफ़ी अपने लिए आवाज़ बुलंद करते हैं तो उसे सहाफ़त की आज़ादी से जोड़ दिया जाता है. सहाफ़त की आज़ादी एक अलग मौजू है और उसमें भी पाकिस्तान को मुश्किल का सामना है. और मज़हर अब्बास साहब ने उस बारे में तवज्जो दिलाई कि मौजूदा हुकूमत को सोचना चाहिए कि जब वो अपोजिशन में आएंगे तो फिर उनके लिए भी यही आवाज़ मीडिया ने उठानी है. इसी के साथ हमारे प्रोग्राम का वक्त ख़त्म हुआ. मुबशिर अली जैदी को इजाज़त दीजिए. हमारे प्रोड्यूसर थे सैयद असफर इमाम और इंजीनियर थे पीठ हंडले.
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं कर रहे.
گوشہ ادب میں میں ہوں اسد عزیز. اردو ادب میں انشائیہ نگاری یا ہلکے پھلکے مضامین کی تاریخ کوئی زیادہ پرانی نہیں ہے لیکن ایسے لکھنے والوں کی تعداد نسبتاً کم ہے جو اپنی انشاء پردازی کے حوالے سے معروف ہوئے. شخصی خاکوں میں انہوں نے عام لوگوں کی بھی قلمی تصویر کشی کی اور خاص شخصیات کی بھی. مولانا حسد موہانی کے بارے میں ان کا خاکہ ان کے مخصوص اسلوب اظہار کا ایک نمائندہ مضمون ہے. رشید صاحب نے ان کی شخصیت کا احاطہ کرنے کے لیے واقعات کا سہارا لیا ہے. ایسے واقعات جن سے اس درویش صفت انسان کی بیشتر خصوصیات نمایاں ہو جائیں. اس وقت اس مختصر سے وقت میں اس مضمون کے محض دو اقتباسات خالد حمید سناتے ہیں.
حسرت حسب معمول تھرڈ کلاس میں سفر کر رہے تھے. میں نہیں کہہ سکتا کہ جس ڈبے میں وہ سفر کر رہے تھے اس کا کیا حال تھا, کتنی بھیڑ تھی, کیسے لوگ تھے اور کیسا تکلیف دہ موسم تھا, لیکن حسرت کے بشرے یہ بات چیت سے مطلق ظاہر نہیں ہوتا تھا کہ ان کو شمع برابر بھی کوئی تکلیف تھی. اردو پی ایچ ڈی کا زبانی امتحان لینے حسرت علی گڑھ تشریف لائے تھے, اسی سج دھج سے جس کا ذکر اوپر کر چکا ہوں. سفر خرچ کا بل فارم دستخط کے لیے پیش کیا گیا تو بولے یہ فرسٹ کلاس کا کرایہ کیسا, میں تو تھرڈ کلاس میں سفر کیا کرتا ہوں. دراصل میں دہلی جا رہا تھا, پروگرام ایسا رکھا تھا کہ یہاں اتر پڑوں اور امتحان لے کر آگے بڑھ جاؤں, پھر یہ کرایہ کیسا, ٹھہرنے کا الاؤنس کیوں, تام و قیام تو آپ کے ہاں رہا. بڑی دیر تک بڑے مزے کی رد و قدا ہوتی رہی اور علی گڑھ سے اپنی الفت کا اظہار کرتے رہے. حسرت ہندوستانی پارلیمنٹ کے ممبر تھے لیکن ان کے اپنے انداز درویشانہ میں کوئی فرق نہ آیا, نہ ممبروں کی آرام دہ کشادہ اور پرفضا قیام گاہ, نہ ٹیلی فون, نہ موٹر, نہ تفریح, نہ دعوت. ایک غیر معروف شکستہ مسجد میں چٹائی پر قیام رہتا تھا, فرش پر آس پاس اخبارات, کاغذات اور فائلیں. وقت آئے تو کسی دکان پر جا کر کھانا کھا لیا, کاغذات جھولے میں ڈالے, پارلیمنٹ پہنچ گئے. راستہ اکثر پیدل ہی طے کرتے تھے اور موقع جان پڑتا تو پارلیمنٹ میں ایسی دو ٹوک اور بے لاکھ تقریر کرتے کہ در و بام گونج اٹھتے. دہلی میں ایک نیم سرکاری اور سیاسی قسم کا اجتماع تھا, بعض اہم اور نازک مسائل زیر بحث تھے. شام کو اسرانہ تھا, آیان و اکابر جمع تھے, حسرت بھی مدعو تھے. آرائش و زیبائش, جاہ و حشم, ساز و سامان, تکلف و توازو, صاحبان ثروت, ماہرین سیاست, اکابر علم و حکمت اپنے اپنے وزن اور وقار کے ساتھ, اور خواتین میں اپنی تمام جلوہ سامانیوں کے موجود تھیں. فضا آراستہ, چمن پیراستہ. اتنے میں ایک طرف سے حسرت نمودار ہوئے, اسی سج دھج سے جو صرف ان کی تھی, اسی وقار درویشی اور انداز قلندری سے جو ان کا مسلک تھا, اور اسی شعلہ سامانی اور شبنم افشانی کے ساتھ جو ان کی زندگی تھی. مجمع میں ایک لہر سی دوڑ گئی, ہر شخص نے بڑے لطف و احترام سے حسرت کی پذیرائی کی اور دیکھتے ہی دیکھتے وہ سب کی توجہ اور طباق کا مرکز بن گئے. شائستہ فقرے, لطف کی باتیں, عقیدت و محبت کی پیشکش, ایسا معلوم ہونے لگا جیسے یہ تقریب حسرت ہی کے خیر مقدم کے لیے منعقد ہوئی تھی.
حسرت موہانی کے بارے میں پروفیسر رشید احمد صدیقی کے خاکے کا ایک اقتباس آپ نے سنا. چلتے چلتے اس عہد ساز شخصیت کا ایک مختصر تعارف. اصل نام سید فضل حسین، تخلص حسرت، قصبہ موہان، ضلع اناؤ میں 1875 میں پیدا ہوئے. ابتدائی تعلیم گھر پر ہی حاصل کی. 1903 میں علی گڑھ سے بی اے کیا. آغاز شاعری سے ہوا، پھر صحافت کی طرف مائل ہوئے اور 1903 میں علی گڑھ سے ایک رسالہ اردو معلی جاری کیا. اسی دوران قدیم شعرا کے دیوانوں کا انتخاب کرنا شروع کیا. برصغیر کے حالات دیکھے تو سیاست کی طرف رخ کیا اور سودیشی تحریکوں میں بھی حصہ لینا شروع کر دیا. حسرت موہانی نے 72 سال 7 ماہ 9 دن کی عمر میں 13 مئی 1951 کو لکھنؤ میں وفات پائی. اپنی ساری زندگی کا خلاصہ انہوں نے اپنے اس ایک شعر میں بیان کر دیا. ہے مشق سخن جاری، چکی کی مشقت بھی، یک طرفہ تماشا ہے حسرت کی طبیعت بھی. اس کے ساتھ ہی گوشہ ادب کا یہ سیگمنٹ تمام ہوا. اسد عزیز، وائس آف امریکہ، واشنگٹن.